नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं प्रविधिमा शंकर भण्डारीसँगै म निर्मला ठकुराठी। आज मिति 2078 साल साउन महिनाको 31 गते आइतबार, तदनुसार 2021 अगस्त 15 तारीक, नेपाल सम्बत 1141। मंगसिर 9 कांग्रेस महाधिवेशन, यो शीर्षक हो गोर्खापत्रको। आजका अधिकांश पत्र पत्रिकाले यसै प्रसंगलाई प्राथमिकताका साथ छापेका छन्। गोर्खापत्र अगाडि लेख्छ, नेपाली कांग्रेसको 14 केन्द्रीय महाधिवेशन आगामी मंगसिर 9 13 गतेसम्म काठमाण्डुमा हुने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढा नीलकण्ठमा हिजो बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका पर सार्दै नयाँ मिति तय गरेको हो। पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो। यस अघि भदौ 16 19 गतेसम्म 14 महाधिवेशन गर्ने निर्णय गरेको थियो। पारित नयाँ कार्यतालिका अनुसार पार्टीको गाउँपालिका तथा नगरपालिकाको ओडा तहको अधिवेशन भने आगामी भदौ 18 गतेबाट शुरू हुने जानकारी केन्द्रीय सदस्य बहादुर सिंह लामाले दिनुभयो। भदौ 23 गते कांग्रेसको हालको कार्यसमितिको कार्यकाल पूरा हुने भएकाले महाधिवेशन शुरू भएको मिति भदौ 18 गते तोकिएको हो। ओडा अधिवेशन प्रारम्भ भएपछि पार्टीको महाधिवेशनको प्रक्रिया शुरू भएको मानिने जानकारी नेताहरूले दिनुभएको छ। पार्टीले वैधानिकतामा टेक्न भदौभित्र महाधिवेशनको कार्यतालिका तय गरेको हो। पार्टीको नेतृत्वले यस विषयमा निर्वाचन आयोग र कानूनविदहरूसँग छलफल गरेकाले संवैधानिक संकट नआउने नेताहरूको भनाई छ। यसका साथै गाउँ तथा नगर अधिवेशन आगामी भदौ 27, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज 1, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज 5, जिल्ला अधिवेशन असोज 10 गते हुने भएको छ। नेपालीको महत्वपूर्ण चाडबाड दशैं र तिहार अघि जिल्लासम्मको कार्यतालिका सकिनेछ। प्रदेश अधिवेशन भने कार्तिक 10 12 गतेसम्म गर्ने निर्णय बैठकले गरेको जानकारी केन्द्रीय सदस्य लामाले दिनुभयो। 7 प्रदेशमा यही मितिमा अधिवेशन गरिनेछ। केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले सर्वसम्मतिले महाधिवेशनको कार्यतालिका बारे निर्णय गरेको जानकारी दिनुभयो। वहाँले पार्टी अब महाधिवेशनमा जुट्ने र विगतको जस्तो कार्यतालिका प्रभावित नहुने विश्वास व्यक्त गर्नुभयो। कांग्रेसले महाधिवेशनका लागि 7 तहको अधिवेशन पूरा गर्नुपर्छ। ओडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन गरी कांग्रेसका 7 संरचना छन्। पार्टीले क्रियाशील सदस्यताको अन्तिम नामावली बुझाउने समय सीमा आगामी भदौ 2 गतिसम्म तोकेको छ। केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिले क्रियाशील सदस्यता छानबिनको प्रतिवेदन सभापति शेरबहादुर देउवा समक्ष साउन 12 गते बुझाइसकेको छ। तर केही जिल्लाको विवाद अझै बाँकी रहेको छ। मंगसिर 9 कांग्रेस महाधिवेशन, यो शीर्षक हो गोर्खापत्रको। गोर्खापत्रले यसै प्रसंगलाई मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई कांग्रेस महाधिवेशन मंगसिर 9 13 शीर्षक दिँदै कान्तिपुरले खबर छापेको छ। यसै प्रसंगलाई कांग्रेस महाधिवेशन मंगसिरमा कोरोना संक्रमण बढ़े फेरि पनि सर्न सक्छ शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। यता संविधानलाई चुनौती दिँदै कांग्रेसले सार्यो महाधिवेशन शीर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ। कांग्रेस महाधिवेशन फेरि सर्यो, ओडादेखि केन्द्रसम्मै नयाँ कार्यतालिका, यो शीर्षक हो राजधानीको। राजधानीले अर्को शीर्षक पार्टी बैठकमा दहाल, वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै शीर्षकमा समाचार छापेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गर्नुभएको छ। हिजोदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा, प्रतिगमन विरूद्धको लड़ाई एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। अध्यक्ष दाहालले पेश गर्नुभएको प्रतिवेदनमा भनिएको छ, अहिलेको लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ। गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड़ दिने उल्लेख गर्नुभएको छ। कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको प्रस्तावमा समावेश छ। सरकारलाई जनपक्षीय बनाउँदै सफल बनाउन पार्टीले आफ्नो ठाउँमा लागिपर्ने विषयलाई राजनीतिक प्रस्तावमा विशेष जोड़ दिएको छ। अध्यक्ष दाहालले एमसीसी, लिपुलेख कालापानी र लिम्पी अधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख गर्नुभएको छ। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढ़ाउनु पर्नेमा उहाँको जोड़ रहेको छ। पार्टी बैठकमा दाहाल वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै शीर्षकमा राजधानीले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। नेकपा माओवादी केन्द्र पुसमा राष्ट्रिय सम्मेलन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस 11 13 गतिसम्मका लागि प्रस्ताव गरिएको छ। पार्टी केन्द्रीय कमिटिको हिजो आयोजित पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो प्रस्ताव गर्नुभएको हो। अध्यक्ष प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशन सम्पन्न भएपछि पुस 11 पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव बैठकमा गर्नुभएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। शनिबारदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। एकताको अन्तिम पर्खाईमा छौं नेपालको भनाई, यो शीर्षक पनि हो गोर्खापत्रकै। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमालेको आन्तरिक पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाईमा रहेको बताउनु भएको छ। एकताका सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने चेतावनी दिँदै उहाँले अध्यक्ष केपी शर्मा ओलीबाट एकलौटी रूपले पार्टीका गतिविधि भइरहेकाले आफू लुरूक्क परेर नजाने बताउनुभयो। हिजो काठमाण्डुमा आयोजित नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटिको नेतृत्व घोषणा कार्यक्रममा बोल्नुहुँदै नेता नेपालले आफूहरू तत्कालै सरकारमा नजाने समेत स्पष्ट पार्नुभयो। केही नेताले सरकारमा जाने कुरा गरिरहे पनि मन्त्री ठूलो विषय नभएको र विचार नै महत्वपूर्ण र ठूलो कुरा भएको उहाँले बताउनुभयो। उहाँले छुट्टै दल भएको भए सरकारमा मन्त्री पठाउन कुनै समस्या नभए पनि अहिले तत्कालै सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पार्नुभयो। आफूहरूले मन्त्री परिषद विस्तार गर्न र विभिन्न नियुक्ति गर्न सरकारलाई नरोकेको उहाँले स्पष्ट पार्नु भयो। अझै पनि आफूहरू एकताको पक्षमा रहेको र अध्यक्ष ओलीको मन परिवर्तन गराउन साथीहरूले अनेकौं प्रयास गरिरहेको भनाई पनि नेता नेपालको रहेको छ। पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै नेता नेपालले अध्यक्ष ओली एमालेको विभाजन ओलीले एमालेको विभाजन चाहेको उहाँले आरोप लगाउनुभयो। एकताको अन्तिम पर्खाईमा छौं नेपाल शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। पिउने पानीमा पनि पहुँच बालाकै पहुँच, भीआईपी क्षेत्रका धारामा दिनुहो पानी, सर्वसाधारण कहाँ कहिले आउँछ कहिले आउँदैन, यो शीर्षक हो नयाँ पत्रिकाको मुख्य समाचार बनाएको छ। नयाँ पत्रिका अगाडि लेख्छ, राज्यले उपत्यकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ। काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेका धारामा डेढ़ सातासम्म पनि पानी आउँदैन। बुढानील कण्ठ प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यस वरिपरिका घरमा केयूकेएलले सातामा छ दिन पानी दिन्छ। अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवाले बुढानील कण्ठमा घर बनाएदेखि नै प्रशस्त पानी पाउन थालेका हुन्, तर कतिपय सर्वसाधारणको धारोमा पानी नझरेको वर्षौं बितिसकेको छ। मध्यपुर ठिमी नगरपालिका एकका वासुदेव आचार्य तीनै मध्येका एक हुन्। उनको धारामा छ वर्षदेखि पानी नदिए पनि केयूकेएलले बिल भने नियमित पठाइरहेको छ। केयूकेएलले धारामा पानी नदिएको छ वर्ष भयो, पानी नआए पनि बिल आउन छाडेको छैन। 2072 नियमित बिल तिर्दै आएको छु, पैसा तिर्न जाँदा पटक पटक खाने पानी नआएको गुनासो गर्दा पनि केयूकेएलका कर्मचारीले वास्तै गर्दैनन्, उहाँले भन्नुभयो। देउवा निवास बुढानील कण्ठ क्षेत्रकै अरू सर्वसाधारणको घरमा पनि पानीको समस्या छ। उनीहरूले ट्याङ्कर, डिप बोरिङ तथा इनारको पानी प्रयोग गर्दै आइरहेका छन्। पानी कहिलेकाहीँ मात्रै आउँछ, त्यो पनि नियमित तालिका अनुसार आउँदैन। बुढानील कण्ठ स्कूल नजिकै बस्दै आएका घनश्याम दाहालले भन्नुभयो, पिउनका लागि जारको पानी प्रयोग गर्दै आइरहेका छौं, अन्य प्रयोजनका लागि इनारको पानी रहेको छ। पूर्व मन्त्री तथा एमाले नेता प्रदीप केवालीको घर भएको शंखमूल मूल सड़क पूर्वपट्टिको श्रीनगर टोलमा पनि नियमित पानी आउँछ। हाम्रो टोलमा दुईवटा पाइपलाइनबाट पानी आउँछ, केवालीको टोलकी बासिन्दा केशरी श्रेष्ठले भन्नुभयो। केयूकेएलको पुरानो पाइपलाइन र मेलम्चीको नयाँ पाइपलाइनबाट पनि खाने पानी आइरहेको छ, तर शंखमूलकै अरू टोलमा भने सातामा एकपटक मात्रै पानी आउने गरेको छ। बाढ़ीका कारण मेलम्ची अनिश्चित, अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ, 22 वर्ष प्रतीक्षा गरेर 15 चैत्रदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी आएको थियो, तर 3 महिना नपुग्दै असार पहिलो साता मेलम्ची नदीमा आएको बाढ़ीले आयोजनामा क्षति पुर्याएको छ। उपत्यकावासीले अब मेलम्चीको पानी कहिले पाउँछन् भन्ने अनिश्चित भएको छ, जसले गर्दा उपत्यकामा खानेपानी समस्या अझै बढ़ने देखिएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले केही दिन अघि बसेको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको बताउनु भएको छ। बाढ़ीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र हेडवर्क बाहेक अरू संरचनामा क्षति पुगेको छ। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ। वैकल्पिक पथान्तरण प्रणाली हेडवर्क डाइभर्सन सुरुङ टालिएको छ। मेलम्ची बजारदेखि हेडवर्क क्षेत्र अम्बाथानसम्मको 22 किलोमिटर मध्ये 8 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। याङ्ग्रीतर्फ 5 किलोमिटर सड़क आंशिक क्षति भएको छ। त्यहाँसम्म पुग्ने 6 पुल पनि बगाएको छ। पहिरोले आयोजनाको 210 किलोमिटर डाइभर्सन टनेल र अम्बाथान स्थित टनेल अडिट पोर्टमा लेदो भरिएको छ। प्रारम्भिक अनुमान अनुसार 1,88 करोड़को क्षति भएको छ। पिउने पानीमा पनि पहुँचवालाकै पहुँच, भीआईपी क्षेत्रका धारामा दिनहो पानी, सर्वसाधारण कहाँ कहिले आउँछ कहिले आउँदैन, यो शीर्षकको नयाँ पत्रिकाको मुख्य खबर छापेको छ। अर्को प्रसंग थियो बाढ़ीका कारण मेलम्ची अनिश्चित शीर्षकको। तेजाबको जलनले पोल्दैन माननीय ज्यू शीर्षक दिँदै कान्तिपुरले मुख्य खबर बनाएको छ। सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनर्स्थापित प्रतिनिधि सभा अहिले बिजनेसविहीन भएको छ। सबै दल र सिंगो राष्ट्रले साझा संकल्प गर्नुपर्ने कतिपय अध्यादेश पनि अलपत्र भएका छन्। खास गरी तेजाब आक्रमणका पीड़ितलाई न्याय र पीड़कलाई दण्ड तथा बलात्कारका मुद्दामा मिलापत्र गर्न नपाइने व्यवस्था गर्न बनेको अध्यादेशमा संसदमा छलफल नै भएको छैन। अघिल्लो सरकारले जारी गरेका 15 अध्यादेश किनारा लगाउनुपर्ने दायित्व संसद सामु छ। शपथ ग्रहणमा यो प्रतिज्ञा गर्छु कि भन्नु पर्दैन त्यो पर्दैन भन्ने व्यवस्था गर्नेदेखि नेपाल नागरिकता अध्यादेशसम्म संसदमा छन्, तर वर्तमान सरकारले सबै अध्यादेशलाई एउटै व्यवहार गरेको छ। तेजाब आक्रमणबाट घाइते भएका अपराधमा संलग्नलाई अधिकतम 8 वर्षसम्म कैद हुने प्रचलित कानून रहेकोमा अध्यादेशमा 20 वर्षसम्म कैद र 10,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। त्यस्तै तेजाब अनुमति नलिई बिक्री गर्नेलाई पनि कैद र जरिवानाको व्यवस्था समेटिएको छ। तेजाब पीड़ितको निशुल्क उपचार तथा रोजगारीको ग्यारेन्टी गर्ने र क्षतिपूर्ति तिराउने प्रावधान अध्यादेशमा रहेको छ। तेजाब आक्रमणको अपराधमा फैसला भएको 35 दिनभित्र दोषीले जरिवाना नतिरे सरकारले नै जायो जेथाबाट असूल उपर गराउने प्रावधान अध्यादेशमा छ। त्यस्तै यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न जारी अर्को अध्यादेशमा बलात्कार घटनामा मिलापत्र गराएमा त्यसमा संलग्नलाई 3 वर्षसम्म कैदको व्यवस्था रहेको छ। सरकारले तेजाब विरूद्धको अपराध निरुत्साहन गर्न अध्यादेश ल्याएपछि यसबाट पीड़ित बनेका 8 जनालाई सरकारी संस्थान बैंक लगायतमा रोजगारीको व्यवस्था गरिसकेको छ। रोजगारी नपाएकालाई राज्यले जीवन निर्वाहका लागि वैकल्पिक व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाएको छ। तेजाब खरिद बिक्री सम्बन्धी कार्यविधि पनि यो अवधिमा जारी भइसकेको छ। तेजाब विरूद्धको अध्यादेश अनुसार नै धनुषामा एक आक्रमणकारीलाई अदालतले दोषी ठहर गरेको छ। 2077 कार्तिक 29 जनकपुर धाम उपमहानगरपालिका 7 पेठियाका सञ्जीव शाहले 21 वर्षीय श्रीमती आरती शाह र 4 वर्षीय छोरी रियामाथि तेजाब प्रहार गरेका थिए। शाह र तेजाब उपलब्ध गराउने व्यापारी नागेन्द्र शाह विरूद्ध अध्यादेशका प्रावधान अनुसार नै मुद्दा दायर गरिएको थियो। तेजाबको जलनले पोल्दैन माननीय जीव शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। अस्पतालका उडुस उपिया मार्न टेन्डर शीर्षकमा अन्नपूर्णले खबर छापेको छ। मुसा उडुस उपिया साङ्ला मार्न त्रिभुवन त्रिवी शिक्षण अस्पतालले टेन्डर आह्वान गरेको छ, जबकि यो अस्पताल स्वास्थ्य सेवामा उत्कृष्टताको नमूना सेन्टर अफ एक्सिलेन्सको बाटोमा अग्रसर छ, तर विभिन्न विभाग शाखा वार्ड ओपीडी युनिट लगायत स्थानमा मुसा लगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ। अस्पतालका कोविड 19 व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्त कुमार दासले मेसिनका औजार तारहरू काटेर मुसाले दुःख दिने गरेको बताउनुभयो। बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्यो भने त गाह्रो हुन्छ, मनिटर लगायत मेसिनका तारहरू काट्ने गर्छ, डाक्टर दासले भन्नुभयो। यसरी किरा मार्ने काम हरेक वर्ष हुने गरेको डाक्टर दासले बताउनुभयो। सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुक दर्तावाला फर्मबाट मासिक रूपमा के कति दर रेटमा उक्त कार्य गर्न सक्ने हो सोको गोप्य सिलबन्दी प्रस्ताव 15 दिनभित्र बुझाउन सम्बन्धित सबैमा सूचना प्रकाशित गरिएको छ। सूचनामा लेखिएको छ यो सूचना गोर्खापत्र दैनिकमा प्रकाशित गरिएको छ। मुसाले भेन्टिलेटर वायरिङ सर्भरको तार काटेर दुःख दिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्ले बताउनुभयो। अस्पतालका उडुस उपया मार्न टेन्डर शीर्षकमा अन्नपूर्णले प्राथमिकताका साथ समाचार छापेको छ। अब केही प्रसंग छोटकरीमा। तालिबान लडाकु काबुल नजिकै शीर्षकमा नागरिकले समाचार छापेको छ। तालिबान लडाकुले अफगानिस्तानका प्रमुख शहर तथा प्रान्त आफ्नो कब्जामा लिएपछि राजधानी काबुलको प्रवेशद्वार मानिने दक्षिणी शहर समेत कब्जामा लिएका छन्। अफगानिस्तानमा रहेका विदेशी सैनिक फिर्ता भएपछि तालिबान एकपछि अर्को शहर कब्जा गर्दै अगाडि बढ़ेका छन्। शनिबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारसँग आकस्मिक वार्ता गरेका छन्। अफगानी सरकारलाई सहयोग गरेका अमेरिकी तथा अन्य देश आक्रमणलाई रोक्न गम्भीर हिसाबको उपाय अवलम्बन गरिँदैछ वहाँले भन्नुभयो, तर त्यो उपाय के हुने भन्ने वहाँले प्रश्न पार्नु भएको छैन। यसै प्रसंगलाई अमेरिकाले काबुलबाट 300 नेपाली फर्काउने शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। अफगानिस्तानको विद्रोही समूह तालिबानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ। यसै प्रसंगलाई काबुलमा भेटिए 1500 नेपाली धेरै जसो फर्किन चाहन्छन् शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ। अफगानिस्तानको काबुलमा 1500 नेपाली कार्यरत रहेको तथ्याङ्क परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्र मार्फत काबुलमा रहेका नेपालीको विवरण मन्त्रालयमा पठाएको छ। घरकै एकान्तवासमा बालबालिका सुरक्षित शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। बालबालिकामा कोरोना संक्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्ने लगायतका समस्या देखिन सक्छन्। यसै गरी उपशीर्षक दिँदै थपिए 2624 संक्रमित शीर्षकमा गोर्खापत्रले समाचार छापेको छ। अब कार्यक्रममा सम्पादकीयको पालो, नेपालीलाई घर फर्काउ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढ़ेको राजनैतिक संकटले त्यहाँ रहेका 14,000 भन्दा बढ़ी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ। कागजी प्रक्रियामा वैधानिक रोजगार गन्तव्य मानिए पनि अफगानिस्तान सधैं द्वन्द्व र त्रासको भूमि रहिआएको यथार्थ हो। नेपालीलाई घर फर्काउ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। आर्थिक पुनरुत्थान प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष 2078-79 लागि मौद्रिक नीति सार्वजनिक गर्नुभयो। कोविड 19 महामारीबाट शिथिल बनेको अर्थतन्त्रको पुनरुत्थान र विस्तारमा सहयोग पुर्याउन सहजीकरण गर्ने तथा वित्तीय स्थायित्व कायम गर्ने गरी यो मौद्रिक नीति ल्याइएको जनाइएको छ। यो सम्पादकीय हो गोर्खापत्रको। अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। मध्यम मौद्रिक नीति शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ। सुविधा केन्द्रित मौद्रिक नीति शीर्षक दिँदै नागरिकले सम्पादकीय छापेको छ। यता नयाँ पत्रिकाले प्रदेश सांसद कनौडियामाथि प्रश्न शीर्षकमा सम्पादकीय छापेको छ भने खोप केन्द्रको व्यवस्थापनमा ध्यान देऊ शीर्षक दिँदै कारोबारले सम्पादकीय छापेको छ। सरकारले असोज मसान्तसम्ममा थप 1,02,00,000 खोप प्राप्त हुने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले संसदमा हालसम्म नेपालले 1,08,60,170 मात्रा कोविड 19 विरूद्धको खोप प्राप्त भइसकेको जानकारी दिनुभएको हो। खोप केन्द्रको व्यवस्थापनमा ध्यान देऊ शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।